الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک جب بھی پڑھیں بڑی برکت والا ہے، مگر سرکار دو عالم علیہ الصلوۃ والسلام کی بہت ساری حدیثیں ہیں کہ جس میں خاص طور پر صرف جمعہ کے دن درود پاک پڑھنے کے فضائل الگ سے بیان کیے گئے. میں مختصر دو حدیثیں اس کا مضمون پیش کر دیتا ہوں. سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا، جس کا مضمون ہے کہ جو کوئی شخص جمعہ کے دن 200 بار درود پاک پڑھے اس کے 200 برس کے گناہ معاف کر دیے جاتے ہیں. ایک اور جگہ پیارے آقا علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اور دنوں کا درود فرشتے مجھ تک پہنچاتے ہیں، اور جمعہ کے دن کا درود جو پڑھتا ہے بنفس نفیس میں خود سماعت کرتا ہوں. یعنی ڈائریکٹ ڈائلنگ ہوتی ہے جمعے کے دن کہ ہم درود پڑھتے ہیں اور پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم اسے خود سماعت فرماتے ہیں. عاشق رسول کے لیے اس سے بڑی کیا سعادت ہے. تو ہمیں چاہیے کہ جمعہ کا دن ٹارگٹ پہ لے لیا کریں، جمعے کے دن کا پلان کیا کریں. دیکھیں نا، اگر مثال کے طور پہ کبھی گورنمنٹ کی طرف سے یا کسی ادارے کی طرف سے کوئی اسکیم لانچ ہو جائے کہ جناب آج کے دن جو بھی آپ خریدیں گے یا جو بھی آپ خرچ کریں گے وہ ڈبل آپ کو اس کی چیز ملے گی، یا آپ کی جو نوکری ہے یا آپ کا کاروبار ہے آپ جتنا کمائیں گے آج جو اس کو ڈبل کر دیا جائے گا، تو ہم اس دن پھر کتنی محنت کریں گے. تو یہ ڈبل نہیں ہو رہا، ملٹیپلائی بائی 70 ہو رہا ہے، اور ہر جمعے ہو رہا ہے. اللہ کرے کہ ہم جمعے کی اہمیت سمجھیں اور زیادہ سے زیادہ نیکیاں کیا کریں. آئیے مل کر محبت کے ساتھ بآواز بلند درود پاک پڑھ لیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو ہم ایک ٹاپک کو کنٹینیو کر رہے ہیں اور وہ ہے قرآن کی باتیں، اور قرآن میں جا بجا بہت ساری ہمارے لیے رہنمائیاں ہیں، مگر بالخصوص ہم کوشش کرتے ہیں کہ ہم ان آیتوں کو ڈسکس کریں، ان آیتوں کے بارے میں جانیں کہ جس میں رب عز و جل نے ایمان والوں سے براہ راست بات کی ہے. ویسے تو قرآن پاک میں 6000 سے زیادہ بہت ساری آیت ہیں، لیکن اسپیشلی 89 کے قریب وہ آیتیں ہیں جس میں اللہ نے یا ایھا الذین آمنو، اے ایمان والوں کہہ کر مجھ سے اور آپ سے بات کی ہے. تو یہ ہم پر ضروری بھی ہے کہ کم از کم وہ آیتیں تو پڑھ لیں، ان کو تو جانیں کہ اس میں مجھ سے اور آپ سے رب نے کیا بات کی ہے. دیکھیں نا، دنیا میں ہمیں کوئی ہمارا پیارا پیغام دیتا ہے، میسج دیتا ہے، ہم فوراً سنتے ہیں کہ میرے باس کا پیغام ہے، میرے دوست کا پیغام ہے، میرے رشتہ دار کا پیغام. اللہ کا پیغام نہیں پڑھنا ہے، جس نے مجھے اور آپ کو بنایا اس کا پیغام ہمارے پاس وقت ہی نہیں ہے پڑھنے کا. بہت بڑی تعداد میں لوگ ہیں جو قرآن پڑھتے ہی نہیں ہیں، اس کو سمجھتے ہی نہیں ہیں. تو ہم نے سوچا کہ کیوں نہ کم از کم ان آیتوں کو ایک ایک کر کے بیان کر دیا جائے. آج کی آیت ویسے بھی بہت زیادہ امپورٹنٹ ہے، اور وہ یوں سمجھ لیں کہ آج کے دور کے لحاظ سے بھی اس میں بڑا اس کا ہمارا معاملہ جو ہے وہ ریلیونٹ ہوتا ہے. اچھا، ہم کوشش یہ بھی کر رہے ہیں کہ ہم قرآن پاک کی ترتیب وار، یعنی پہلے پارے میں، دوسرے پارے میں، تیسرے پارے میں، جہاں جہاں یہ اے ایمان والوں کہہ کر رب نے ہم سے بات کی ہے، ہم اس سیکوینس سے ان آیتوں کو سمجھنے کی کوشش کر رہے ہیں. تو آج جو آیت ہے وہ پارہ نمبر 2 ہے سورہ بقرہ، آیت نمبر 208 اینڈ 209، 208 اور 209 نمبر آیت ہے. اللہ قرآن میں ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ ولا تتبعوا خطوات الشیطان انہ لکم عدو مبین فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ. اب اس کا ترجمہ سنیں گے، آسان ترجمہ قرآن کنز العرفان. اے ایمان والو، اسلام میں پورے پورے داخل ہو جاؤ اور شیطان کے قدموں پر نہ چلو، بے شک وہ تمہارا کھلا دشمن ہے، اور اگر تم اپنے پاس روشن دلائل آ جانے کے بعد بھی لغزش کھاؤ تو جان لو کہ اللہ زبردست حکمت والا ہے۔ یہ اتنا کمال کا پیغام ہے، ایسا لگتا ہے کہ یہ آج کے دور میں تو بڑا ہی ریلیونٹ ہے، لیکن قرآن کسی ایک دور کے لیے نہیں ہے، سرکار دو عالم علیہ الصلاۃ والسلام کے دور سے لے کر صبح قیامت تک رہتی دنیا کے لیے قرآن رہنمائی ہے۔ اچھا، اب یہ ایکچولی اس کا شان نزول کیا ہے، یہ کس لیے آیت نازل ہوئی تھی، اس زمانے میں کیا معاملہ ہوا تھا؟ اہل کتاب میں سے حضرت عبداللہ بن سلام رضی اللہ تعالیٰ اور ان کے اصحاب تاجدار رسالت صلی اللہ تعالیٰ علیہ وسلم پر ایمان لائے، یہ پہلے حضرت موسیٰ علیہ الصلوۃ والسلام کی شریعت پر عمل کرتے تھے، تورات پر عمل کرتے تھے۔ اب حضرت موسیٰ علیہ الصلوۃ والسلام کے جو زمانے کے تورات کے احکام تھے اس پر بھی قائم رہے اور اسلام بھی لے آئے۔ مثلا کے طور پر ہفتے کے دن کی وہ تعظیم کرتے تھے، یہودیوں میں تورات کے اندر ہفتے کے دن کی بڑی رسپیکٹ ہے، تو انہوں نے سوچا کہ اسلام میں ہفتے کے دن کی اگر ہم تعظیم کریں تو منع تو نہیں ہے نا، چلے ہم ایمان بھی لے آتے ہیں مگر حضرت موسیٰ کی شریعت کا بھی ایک معاملہ جو ہے وہ کنٹینیو کر لیتے ہیں۔ اسی طرح اس دن ہفتے کے دن شکار سے بچتے تھے اور اونٹنی کے دودھ اور گوشت سے بھی پرہیز کرتے تھے، کیونکہ یہودیوں میں تورات کے اندر لکھا ہے کہ اونٹنی کا دودھ اور گوشت وہ استعمال نہیں کرتے، وہ یہ سوچنے لگے کہ اگر ہم ان کو کنٹینیو بھی کریں تو اسلام کی مخالفت تو نہیں ہے، حضرت موسیٰ علیہ الصلوۃ والسلام کی شریعت پر بھی عمل ہو جائے گا۔ اس پر یہ آیت نازل ہوئی اور انہیں یہ حکم دیا گیا کہ اسلام کے احکام کی مکمل پیروی کرو، یعنی تورات کے احکام منسوخ ہو گئے ہیں، اب ان کی طرف توجہ نہ دو۔ اب یہ تو تھا وہ سینیریو، وہ معاملہ کہ جس پر یہ آیت نازل ہوئی، مگر جیسا میں نے کہا کہ قرآن صرف ایک دور کے لیے، ایک وقت کے لیے نہیں ہے۔ اب اگر ہم آج کے دور میں اس کو امپلیمنٹیشن کریں، آج کے دور میں اس پر غور کریں، تو آج بھی یہ حال ہے کہ لوگ مسلمان تو ہو گئے، کلمہ تو پڑھ لیا، مگر پورے پورے اسلام میں داخل ہونے میں شرمندہ شرمندہ نظر آ رہے ہوتے ہیں، ان کو خود اسلام کے احکام پر جو ہے نا بات کرنے میں شرم ہو رہی ہوتی ہے، اس کا اپیئرنس، اس کا لباس پہننے میں شرم آ رہی ہوتی ہے، اس کے بارے میں دفاع کرنے میں شرم آ رہی ہوتی ہے۔ تو یہ کیا ہے، ہم مسلمان ہیں تو دل و جان سے مسلمان ہیں نا، ہم مسلمان ہیں تو اس پر ہمیں پراؤڈ ہونا چاہیے، اس پر ہمیں فخر ہونا چاہیے، ہم کسی اور کی رعایت میں کسی اور مذہب والوں کو خوش کرنے کے لیے، کسی اور سوسائٹی کو خوش کرنے کے لیے اپنے اسلام کے احکام کو کیوں پسے پش ڈالنے کی کوشش کرتے ہیں؟ یہ جناب اس کو ببانگے دہل یا جس کو کہتے ہیں پراؤڈلی ہم اناؤنس کیوں نہیں کر رہے ہوتے؟ تو قرآن کہتا ہے ایمان والو اسلام میں پورے پورے داخل ہو جاؤ، یہ آدھے داخل ہونا، پاؤ داخل ہونا، یہ ایمان کی پختگی نہیں ہے۔ تو اے میرے پیارے اسلامی بھائیوں، یہ تو اس زمانے میں تھا، اب آج بھی کیا ہوتا ہے، بہت ساری ایسی چیزیں کہ دوسرے مذہب والوں کی رعایت میں ان کو خوش کرنے کے لیے، اب وہ قربانی کے دنوں میں کئی سارے آپ نے دیکھا باتیں آتی ہیں، آنا شروع ہو جاتی ہیں، یار یہ قربانی جو ہے اس میں اربوں روپے خرچ ہو رہے ہیں، تو اس کی جگہ کسی غریب کی بچی کی شادی کرا دی جائے، تو جناب اس میں کچھ اور ہو جائے، اتنا خرچ کیوں ہوتا ہے؟ ہم ایمان والے ہیں، ہمیں پتہ ہے کہ اگر ہمارے پاس استطاعت ہے تو اب قربانی واجب ہے، اور یہ میری شریعت کا حکم ہے، اب میری عقل یا نہیں چلے گی، میری لاجک یا نہیں چلے گی، ہیں مجھے ایک بات، یہاں چلے بات چلی ہے تو میں ایک اور بھی کہتے ہیں نا کہ وہ دلوں میں جو سوئی چبوئی جاتی ہے یا ذہنوں میں وسوسے ڈالے جاتے ہیں، مجھے ایک بات بتائیں، یا آپ ابھی اٹھا لیجئے، ابھی آئے گی نا قربانی کے دن آئیں گے تو یہ باتیں آپ کو سوشل میڈیا پہ نظر آنا شروع ہو جائیں گی کہ جناب یہ اربوں روپے مسلمان قربانی پہ خرچ کرتے ہیں، وہ فلاں ملکوں میں تو لوگ غریب ہیں اور جناب اتنے مشکلات میں ہیں تو غریب لوگوں کی مدد کر دی جائے، اچھا اب حج پہ لوگ جائیں گے اس پر اعتراض شروع ہو جائے گا کہ خربوں روپے جناب حج پر خرچ کر دیتے ہیں، آپ کے پڑوس میں تو غریب بچے موجود ہیں تو غریبوں میں جا کے پیسے تقسیم کر دیں، پھر آگے چلے تو جب ربیع الاول کی باری آئے گی، مسلمان اپنے آقا علیہ الصلوۃ والسلام کی خوشی منائیں گے، اس وقت یہ ڈسکس شروع ہو جائے گی کہ جناب اتنا چراغاں تو اتنی جو ہے وہ خوشی منائی جاتی ہے، کسی غریب کی جو ہے وہ مدد کر دی جائے۔ تو جب جب آپ اسلام کا نام لیں گے، جب جب اللہ رسول کے نام پر خرچ کرنے کی بات آئے گی، جب جب کسی اسلامی تہوار کی بات آئے گی، تو یہ لوگ نکل کر مسلمانوں کو کنفیوز کرنا شروع کر دیتے ہیں۔ اب چونکہ علم تو ہے نہیں تو جناب اب یہ ساری باتیں دماغ میں آتی ہیں کہ یار یہ ہم اتنا خرچ کیوں کرتے ہیں، ہم کس لیے کرتے ہیں؟ دیکھیے میں دونوں چیزوں آپ کو جواب دے دیتا ہوں۔ پہلی بات تو یہ ہے، कभी हम ये क्यों नहीं सुनते कि जनाब ये 31 दिसंबर पर न्यू ईयर नाइट मनाने की बजाय उस रात खर्च होने वाले अरबों रुपए जो आतिशबाजी पर, जो नाच गाने पर, जो शराब की महफिलों पर लगाए जाते हैं, वो जनाब किसी गरीब के ऊपर खर्च कर दिए जाएं। हम कभी ये क्यों नहीं सुनते कि इतने बड़े बड़े क्रिकेट मैच, इनकी ओपनिंग सेरेमनी तो इसकी एंडिंग सेरेमनी, इस पर करोड़ों रुपए खर्च करने की बजाय जितने मेले और पता नहीं कितने यौम और क्या क्या बनाया जाता है, हैं? उन तमाम चीजों पर खर्च ना करो जनाब, किसी गरीब के ऊपर खर्च कर दो। ये जब भी अटैक होगा इस्लामी चीजों पर क्यों होगा? या तकलीफ या हमदर्दी गरीब से नहीं है, यहां दुश्मनी इस्लाम से है, हैं? यहां आपको इस्लाम और दीन से दूर करना है। मैं बड़ा सिंपल क्वेश्चन करना चाहता हूं, किसी गरीब की मदद करना या किसी मोहताज की हेल्प करना, ये सवाब देने वाला कौन है? जवाब देना अल्लाह है ना। इसकी तरफ हमारा जहन किसने लगाया? शरीयत ने लगाया कि इंसान की मदद करो, गरीबों की मदद करो। उसी शरीयत ने कहा कि हज करो, उसी रब का हुक्म है कि कुर्बानी करो। मेरे रब ने ही मुझे गरीब लोगों की मदद के बारे में फरमाया ना। लेकिन अगर वही रब फरमाता है या शरीयत कहती है कि कुर्बानी के दिन, जिस पर कुर्बानी वाजिब है, गरीबों पर तो वैसे ही वाजिब नहीं है, जिस पर कुर्बानी वाजिब है वो वाजिब अदा करता है, तो उस दिन कुर्बानी का खून बहाने से ज्यादा अफजल जो है कोई अमल नहीं है। तो अब उस दिन कोई कहे मैं कुर्बानी छोड़ के मैं जनाब इसके पैसों से कुछ और कर लूं, यहां आपकी और मेरी अकल नहीं चलेगी, जो शरीयत का हुक्म है वो चलेगा। अच्छा अब आ जाएं, क्या हमारे इन त्योहारों में गरीबों की मदद नहीं होती है? हैं, करोड़ों ऐसे मुसलमान हैं जो उन दिनों में गोश्त खाते हैं जिनके घर में सारा साल गोश्त नहीं पकता। कैसे गोश्त जाता है? ये कुर्बानी होती है तो गोश्त जाता है। बल्कि अगर आप स्टार्ट करें, सबसे पहले मुझे बताएं ये कुर्बानी का जानवर आता कहां से? ये सारे कुर्बानी के जानवर आते हैं गांव से। गाँव के लोग सारा साल जानवर पालते हैं, छोटा सा बछड़ा लेते हैं, बकरा लेते हैं, पालते हैं, और अब इन दिनों में महंगे दामों में उनका सामान बिकता है, तो ये पैसे किधर जाते हैं? इकोनॉमी को जो समझने वाले लोग हैं, कॉमर्स को समझने वाले वो लोग हैं, वो जानते हैं कि इकोनॉमी चलती ही जब है जब अमीर की जेब से पैसा निकले और बाकी लोगों की जेबों में चला जाए। अरबों रुपए की रोलिंग शुरू हो जाती है। एक अगर आप गौर करें ना, तो पहले तो गांव गोठों के लोगों का फायदा होता है, फिर जब ये सारे जानवर शहरों में आते हैं तो ट्रांसपोर्टेशन का काम शुरू हो जाता है। ट्रक वाले, सुजुकी वाले, उनके साथ बेचारे कुछ गरीब मजदूर भी होते हैं। आप मंडी में जाए तो चारे वालों के स्टॉल लग जाते हैं, ये जितने चाय पानी वाले हैं, खाना खिलाने वाले, मंडी आबाद डेढ़ डेढ़ दो दो महीने। ये किन गरीबों का भला हो रहा है? ये गरीबों का भला नहीं हो रहा क्या? रोजगार नहीं चल रहा? उसके बाद आपके घर तक जब ये जानवर आता है, सुजुकी का किराया शुरू हो जाता है, आपके मोहल्ले में करीब चारे वालों के स्टॉल शुरू हो जाते हैं, आगे चले तो कुर्बानी के दिनों में कसाई, कसाई के साथ कितने हेल्पर, हजारों नौजवानों को रोजगार मिलता है। ये कुर्बानी का सिर्फ एक इवेंट अगर आप देखें, फिर आगे चले, अभी खत्म नहीं हुआ, अभी तो इसकी बोटियां बनी, गोश्त बना, आपने तो खाया, गरीब रिश्तेदारों को गोश्त बटना शुरू होता है, आसपास के पड़ोसियों को गोश्त जाता है, और आगे चलें, अब बारबेक्यू बनाने वाले, ये आपकी कबाब और ये जो पता नहीं क्या क्या भंटर वगैरह बनाते हैं, उनका कारोबार कितने महीनों तक चलता है, और आगे चले तो कुर्बानी की खालें, उन खालों के जरिए लेदर फैक्ट्रियां चलना शुरू हो जाती हैं, उसके अंदर कितने हजारों लाखों नौजवानों को और लोगों को रोजगार मिलता है, सिर्फ एक त्यौहार। अब इसी को अगर आप गौर करें तो हज के दिनों में न जाने कितने लाखों करोड़ों लोगों का रोजगार शुरू हो जाता है। ये मुझे आप खुद सोचें, इस बात को कंडेम करें कि कभी ये क्यों नहीं आता कि आईफोन 15 की रात में लाइन लग के मोबाइल खरीदने वालों किसी गरीब की मदद कर दो। कभी आप नहीं सुनेंगे, हमेशा सुनेंगे कि हज पे मत जाओ, किसी गरीब की मदद कर दो, कुर्बानी मत करो किसी गरीब, ये गरीब के हेल्प नहीं है, ये इस्लाम के बारे में अटैक किया जाता है। ये हमें ये बताया जाता है ये इबादत जरूरी नहीं है। तो हमें कुरान कहता है, ऐ ईमान वालों, इस्लाम में पूरे पूरे दाखिल हो जाओ। हम लोग बाज़ औक़ात ये सोशल मीडिया कंपेन्स, क्योंकि इल्म से दूरी है, इस्लाम के अहकाम के बारे में इतना पता नहीं है, तो जरा फिर शरीयत का मजाक, बाज़ औक़ात फर्ज और वाजिब चीजों को छोड़ने की बातें शुरू हो जाती हैं। अगर किसी गरीब की मदद करने पर सवाब रब ने देना है, उसी रब का हुक्म है कि जनाब अगर आप पर फर्ज हो गया तो आपने हज करना है, बल्कि पिलर ऑफ इस्लाम है। पांच पिलर हैं इस्लाम के, बचपन से सुन रहे हैं ना, हैं? अल्लाह पर ईमान लाना, फिर नमाज, रोजा, हज और ज़कात। अब लोग कहते हैं जना हज ना करो, हज फर्ज है। सुनिए हदीसे पाक, कई लोगों ने अभी तक हज नहीं किया, हज फर्ज होने के बावजूद। अगेन मेरी और आपकी शरीयत कितनी आसान है, पांच पिलर है ना, हैं? उसमें से अगर गौर करें ना तो दो जो उसमें मेन चीजें हैं, नमाज तो सब पर फर्ज हो गई है, रोजा फर्ज हो गया, ईमान हम सब ले आए, हज और जकात तो فرض ہی نہیں ہے اس پر جو غریب ہے، جس کا استطاعت نہیں ہے اس پر کوئی فرض نہیں ہے. تو شریعت نے امپوز نہیں کیا ہے، شریعت نے مجھ پر اور آپ پر لاگو اور لازم نہیں کر دیا کہ ہر بندہ ہی حج کرے گا، ہر بندہ ہی زکات دے گا. بلکہ اگر زکات کا دیکھیں تو کتنا شاندار قانون ہے کہ امیر کی جیب سے نکل کر غریب کے پاس پیسے جا رہے، کتنا خوبصورت اکانومی کا سسٹم ہے. حضرت عمر بن عبدالعزیز رضی اللہ عنہ کا یہ دور تھا کہ جس دور میں لوگ زکات لے کر نکلتے تھے، زکات لینے والا کوئی نہیں ہوتا تھا. کیوں؟ سب زکات دیتے تھے. میں آپ کو بلیو کریں، آج بھی کہہ دوں کہ اگر پاکستان میں، باقی ملکوں کو چھوڑیں، جتنے لوگوں پر زکات فرض ہے اور جتنی فرض ہے ایمانداری کے ساتھ، وہ زکات پوری نکالیں، اور جتنے زمیندار، پاکستان زرعی ملک ہے، جتنے زمینداروں پر زمین کی زکات عشر جو کہ فرض ہے، اگر وہ ہر فصل پر اپنا عشر نکالیں، آپ یقین کریں پاکستان میں زکات لے کر آپ نکلیں گے لینے والا نہیں ہوگا. لوگوں کی زکات انبلیویبل، آپ کی ہماری سوچ ہے اتنا پیسہ ہے لوگوں کے پاس نکالتے ہی نہیں ہے. اگر اسلام کے احکام پر، اے ایمان والو اسلام میں پورے پورے داخل ہو جاؤ، اگر زکات کے حکم کو ہی پراپر نافذ کر دیا جائے، آپ سوچ نہیں سکتے کتنا غریبوں کا بھلا ہو جائے گا. لوگ الحمدللہ نحال ہو جائیں گے. اگر 5% پاکستانی، اگر صرف پاکستان کی بات کریں، تو پراپر پوری زکات نہیں نکال رہے ہوتے، جو ہماری کیلکولیشن ہے، ہو سکتا ہے 5% کی جگہ 10% ہو. تو یہ حال ہے. اسلام میں پورے پورے داخل ہونے کا مطلب یہ ہے ہمارا معاشرہ خوشحال ہو جائے گا. تو بات چل رہی تھی کہ ہمیں یہ بات سمجھنی ہے کہ جب شریعت، اچھا حج کی بات چل رہی تھی، کہ جو استطاعت کے باوجود حج نہ کرے، حدیث پاک کا مضمون ہے، میرے آقا فرماتے ہیں، ذرا ڈر جانا، اللہ کے حبیب علیہ السلام فرماتے ہیں کہ جو استطاعت کے باوجود حج نہ کرے، کوئی پرواہ نہیں کہ وہ عیسائی ہو کر مرے یا یہودی ہو کر مرے. یعنی اس کا مطلب یہ ہوا کہ جو استطاعت، اگین، اس کے پاس پیسہ ہے، اس کے پاس اسباب ہیں اور وہ حج نہیں کرتا، تو اس کے ایمان پر خاتمہ نہ ہونے کا خوف ہے. اگر کوئی میرا ایسا بھائی مجھے سن رہا ہے، میری کوئی ایسی بہن مجھے سن رہی ہے کہ جناب بعد میں کر لیں گے حج، ہیں اگلے سال کر لیں گے، ابھی ذرا بچی کی شادی کر لیں، ابھی ذرا گھر بنا لیں، فرض ہو گیا، اب تاخیر نہ کریں، اب جائیں فوراً کریں. اور میں آپ کو صحیح بتا رہا ہوں، اگر آپ کے کچھ مسئلے ہیں نا، لوگ کہتے ہیں بچی کی شادی ہو جائے، فلاں چیز ہو جائے، ارے ادھر جاؤ، ادھر جا کے سارے کام پہلے ہی ٹھیک ہو جاتے ہیں. مٹھتے ہیں جہاں بھر کے عالم مدینے میں، بگڑے ہوئے بنتے ہیں سب کام مدینے میں. وہ جگہ تو کام بنانے والی ہے، ہیں اگر پریشان ہو تو پہلے چلے جاؤ. اور حج کرتے وقت یہ بھی نہ سوچے کہ میں غریب ہو جاؤں گا، اتنے سارے پیسے لگ جائیں گے. فرض ہو گیا، کرو، حدیث پاک کا مضمون ہے، حج کرو غنی ہو جاؤ گے، حج کرنے سے اور مال میں اضافہ ہوگا. تو جن پر حج فرض ہے وہ تاخیر نہ کریں، یہ تاخیر درست نہیں ہے. بلکہ اللہ توفیق دے تو ایک سے زائد بھی حج کرنے میں کوئی حرج نہیں ہے. ہاں یہ الگ بات ہے کہ نفلی حج کرنے کی بجائے اگر آپ کوئی اور نیکی کا کام کرنا چاہتے ہیں، اس میں کوئی حرج نہیں ہے. لیکن حج کو نہ روکا جائے، حج کے بارے میں کریٹیسائز نہ کیا جائے. یہ اجتماعیت ہے مسلمانوں کی، اس کی وجہ سے سبحان اللہ جو روحانی منظر بنتا ہے، کتنے لوگ جا کر ان کا ایمان مضبوط ہوتا ہے. تو خدا را یہ اسلام کے خلاف، آپ ابھی دیکھ لیجئے گا، اب جیسے ہی قربانی کے دن آئیں گے، حج کے دن آئیں گے، یہ باتیں شروع ہو جائیں گی. اب آپ کا کام ہے اس پر کس طرح ریئیکٹ کرنا ہے اور اپنے ایمان کو مضبوط کرنا ہے، کہ ہمیں گناہوں والے کاموں کو روک کر اس کو نیکیوں کی طرف کنورٹ کرنا ہے. تو بہرحال میرے پیارے اسلامی بھائیوں، اب اسی کو اور آگے لیں. کچھ لوگ اذان، یار یہ اذان کی آواز جو ہے نا یہ زیادہ نہیں ہونی چاہیے، ہیں دوسرے لوگوں کو خوش کرنے کے لیے. نہیں، ہاں یقیناً ہمیں یہ نہیں کہا گیا کہ جناب ایسے اسپیکر لگا دے کہ کوئی سو ہی نہ سکے، لیکن اپنے اسلامی شاعر، اپنی اسلامی، جس کو کہیں کہ شناخت کو چھپانا اور اپنے اسلام کے بارے میں خود ہی شرمندہ رہنا، یہ مسلمان کا شیوا نہیں ہے. میں مسلمان ہوں تو مسلمان ہوں، اور پورا مسلمان ہوں، اور مجھے اس پہ فخر ہونا چاہیے، مجھے اس پہ پراؤڈ ہونا چاہیے. اگر میں نبی پاک کا امتی ہوں تو ہاں میں امتی ہوں. تو یہ اگر آپ کا انداز ہوگا انشاءاللہ، اور یہ ہمیں اپنے آنے والی نسلوں کو سکھانا ہے. اے میرے پیارے اسلامی بھائیوں، اسی طرح عورت کے حوالے سے آپ دیکھیں نا، آج کل عجیب عجیب باتیں شروع ہو گئی ہیں کہ جناب عورت کی ترقی کی راہ میں پردہ رکاوٹ ہے. مسلمان کہلانے والے، غیر مسلم کہے تو چلے وہ تو ایمان والا نہیں ہے نا. تم ایمان بھی لائے ہو، اسلام بھی کہتے ہو میں مسلمان ہوں، اور تمہیں شریعت کے حکم پر پرابلم ہے. ہیں اسلام جتنا عورت کے حقوق دیتا ہے، کون سا مذہب دیتا ہے؟ بچپن سے لے کر اس کی آخرت تک. یعنی آپ دیکھیں تو پہلے بیٹی کو، نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں بیٹیوں کو برا نہ کہو، کیونکہ میں بھی بیٹیوں والا ہوں. بلکہ حدیثیں ہیں کہ جس کی 3 بیٹیاں ہوں، اس مضمون ہے حدیث پاک کا، ان بچیوں کی صحیح طریقے سے پرورش کرے ہیں تو وہ اس پر، ماں باپ پر جنت واجب ہو جاتی ہے. ایک صحابی نے کہا حضور کسی کی 2 بیٹیاں ہوں؟ فرمایا 2 بیٹیاں ہوں تو بھی جنت واجب ہو جاتی ہے. एक साहबी कहते हैं हुजूर एक बेटी हो, फरमा एक बेटी हो फिर भी जन्नत वाजिब हो जाती है। यानी बच्ची के तो पैदा होते ही नबी पाक उसके फजाइल बयान फरमा रहे हैं, माँ के कदमों तले जन्नत फरमाया है, बच्ची माँ बन गई तो भी उसके उसका अदब बयान किया, बच्ची है उसका अदब बयान किया, बहन है तो उसके हुकूक बयान किए। जितना इस्लाम ने औरतों के हुकूक बयान किए, मगर अपने इस्लाम पर ही कुछ लोग शर्मिंदा शर्मिंदा घूम रहे हैं कि नहीं जनाब ये जो पर्दा है ना इसकी वजह से औरत जो है उसकी राह में ये तरक्की की राह में रुकावट है। फिर कैसे ईमान लाए हो आप? क्या कुरान नहीं पढ़ते, हदीसें नहीं पढ़ते? इस्लाम में पूरे पूरे दाखिल हो जाओ, इस्लाम ही के अहकाम पर अमल करके इंशाअल्लाह आपकी दुनिया भी बननी है, आपकी आखिरत भी बननी है। तो ऐ मेरे प्यारे इस्लाम, आप लोग कहते हैं माज़ अल्लाह यहाँ तक बातें इस्लामी मुल्क में मुसलमान कहलाने वाले बातें कर रहे हैं कि निकाह की क्या ज़रूरत है, एक साथ रह लें पार्टनर के तौर पर हैं, अब ये बातें होना शुरू हो गई हमारे वतन के अंदर। मैं क्या कहूं, मतलब अब मैं जुमला कहूंगा तो आप समझ जाएंगे मैं किस तरफ कह रहा। अब मेरी मर्जी कहकर और तो कुछ, ये हमारी माएं बहनें भी पागल हो गई हैं कि वो समझती है कि ये हमारे हुकूक की बात कर रहे हैं, ये आपके हुकूक की बात नहीं कर रहे हैं, ये आपको रोड पे लाने की बात कर रहे हैं, ये आपको खिलौना बनाने की बात कर रहे हैं। इस्लाम ने तो एक तकद्दस दिया औरत को, इस्लाम ने तो एक पर्दे के अंदर, देखिए दुनिया की हर कीमती चीज जो पैकिंग के साथ मिलती है, जितनी कीमती होती है उसकी उतनी जनाब उसको उसको पैक करके रखा जाता है कि ये कीमती है, ये डायमंड है। पत्थर रोड पर पड़े होते हैं लेकिन डायमंड रोड पे नहीं होता, डायमंड को पैक किया जाता है। बड़ी अच्छी मिसाल एक बार वो सोशल मीडिया पे थी कि एक मिठाई को खुला रख दें और एक मिठाई को पैक करके रखें तो जो खुली होगी उसमें सारी मक्खियां चली जाएंगी। वो औरतें समझती हैं कि हम बेपर्दा होंगे तो हमारी तरक्की है, ये बेपर्दा करके आपको हवस का खिलौना बनाया जा रहा है, और वो समझती है कि जनाब हमारी तरक्की में ये रुकावट है। नहीं, जो इस्लाम कहता है वो मेरी और आपकी तरक्की है। तो खुदारा अगर आप मुसलमान हैं, मेरी आप मेरी बहनों से मैं बात कर रहा हूं, बल्कि उन मर्दों से भी बात कर रहा हूं जो अपने घर की खवातीन को बेपर्दा करके समझते बड़ी तरक्की हमने अपना ली। कुरान कह रहा है ईमान वालो इस्लाम में पूरे पूरे दाखिल हो जाओ। आमन तो बिल्लाह कमा हुआ भी असमा ही व सिफात ही व कबिल तो जमी अहकाम ही इकरारुम बिल्लिसानी व तस्दीकुम बिल्कल्ब। मैं ईमान लाया अल्लाह अज़्ज़ा वजल पर जैसा कि वो अपने असमा और अपनी सिफात के साथ है और उसके तमाम अहकाम को माना जबान से इकरार और दिल की तस्दीक करते हुए। जबान से इकरार है, दिल की तस्दीक नहीं है। बहुत सारे लोगों में दिल नहीं मान रहा है, जबान मान रही है। एक और क्या हम कब पढ़ते हैं ईमान मुफसिल, क्या है? आमंतु बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि वल यौमिल आखिर वल कद्र खैरिहि व शर्रिहि मिनल्लाहि तआला वल बअथि बादल मौत। मैं ईमान लाया अल्लाह पर और उसके फरिश्तों पर और उसकी किताबों पर और उसके रसूलों पर और आखिरत के दिन पर और अच्छी बुरी तकदीर के अल्लाह अज़्ज़ा वजल की तरफ से होने पर और मौत के बाद उठाए जाने पर। ईमान है ना, मरने के बाद उठना है, जवाब देना है। जिसको मरने के बाद उठने पर ईमान है वो हराम कैसे रोजी कमा सकता है? थोड़े पैसे इधर कमा लूंगा उधर मारनी पड़नी है? वो कैसे किसी के पैसे छीन सकता है? वो कैसे चोरी कर सकता है? वो कैसे डकैती डाल रहा है? वो कैसे किसी को कत्ल कर रहा है? वो कैसे किसी पर जुल्म कर रहा है? मरने के बाद उठना है और उधर कैसे जवाब देंगे? प्लीज इस बात को याद रखना, सिर्फ ये दुनिया नहीं है, हम सब ने 50, 60, 70 साल के बाद चले जाना है और लेकर नहीं जाना, इधर ही छोड़ के जाना है, छोड़ के इधर जाना है, जवाब उधर देना है। उन लोगों की कैसी बेवकूफी है कि हराम जमा कर करके लोगों पर जुल्म करके रिश्वत लेकर सूद का काम करके जैसे भी जनाब पैसा आ रहा है कब्जा करना है और सब इधर ही छोड़ जाना है और मार उधर खानी है। बीवी बच्चे मौज करेंगे, बाद में इधर पैसे रह जाएंगे, कब्र में तो लेकर नहीं जाओगे ना। लेकिन शैतान ऐसा आंखों पर पर्दा डाले हुए है, ऐसा दिमाग को लॉक कर दिया है कि ये ख्याल ही नहीं आता मरना है। वैसे है बड़ी अजीब बात, अगर मिसाल के तौर पे गर्मियां हो रही है ना, कोई प्लान कर लें घर वाले मिलकर के यार जरा किसी ठंडे मकाम पर चलना है, तो घर में रोज मीटिंग होना शुरू हो जाएगी किधर जाना है, मरी जाना है तो नारायण जाना है, नहीं जरा बैरून मुल्क चलते हैं, तो डिस्कस शुरू। अभी तो सिर्फ ख्याल आया है कि जाना है या नहीं जाना, डेट फाइनल नहीं है, इतनी डिस्कशन शुरू हो जाएगी। दोस्तों से पूछेंगे, अच्छा फिर कोई मुल्क डिसाइड हो गया तो अब इंटरनेट पे सर्चिंग शुरू हो जाएगी, होटल कैसा होगा तो कमरा कैसा होगा, अच्छा जनाब होटल के फिर आजकल तो वो क्या कहते हैं वो उसके रिव्यूज पढ़ते हैं कि यार ये जरा होटल लूंगा तो उसके रिव्यूज अच्छे हैं कि नहीं, लोग वहां रहे तो खुश होकर गए या नाराज होकर गए, नहीं नहीं यार ये होटल सही नहीं है, इसके कमरे ठीक नहीं है, इसका वॉशरूम ठीक नहीं है। कितने दिन रहना है? 4 दिन, 5 दिन, 1 हफ्ता, इतनी प्लानिंग। सामान कौन सा लेना है? सर्दी है तो जैकेट लेना है, गर्मी है कि सर्दी है, अच्छा करेंसी कौन सी चलेगी? आप जरा सोचिए, मैं जो समझाना चाह रहा हूं काश मैं समझा पाऊं। आपको 5-7 दिन के लिए कहीं जाना है, कितना सोचते हो यार, करेंसी कौन सी है, मौसम कौन सा है, बेडरूम कैसा होगा, साइज उसका क्या है, उसके रिव्यू कैसे हैं, वॉशरूम कैसा होगा। 7 दिन जिस कब्र में कयामत तक रहना है, कभी घर वालों ने मिलकर सोचा कि यार उधर का मौसम कैसा होगा, हैं उधर कब्र में बिस्तर कैसा होगा, हैं उधर गर्मी लगेगी या सर्दी लगेगी, कोई बात भी नहीं करता। यानी शैतान ऐसा मर्दूद है कि मुझे और आपको अपनी मौत पर बात ही नहीं करने देता। हम अचाम दावत इस्लामी वाले कभी मौत पर बयान भी कर लेना, अभी भी मैं कर रहा हूं, हो सकता है किसी के जहन में डाले, यार देखो मौलवी साहब डराने आ गए, यार ये बार बार मौत पर बात क्यों करते हैं, ये बार बार कब्र पर बात क्यों करते हैं, चलो भाई आज के बाद मैं कब्र पर बात नहीं करूंगा, हम मौत पर बात नहीं करेंगे, आप मरने से बच जाओगे, अब कब्र में जाने से बच जाओगे। Why we are not discussing about our grave? Why we are not talking about our death? हम सब ने मरना है, हम में से हर किसी को बैरून मुल्क नहीं जाना है, हम में से हर किसी को ट्रेवल नहीं करना है, मगर हम में से हर किसी को मरना है, हम में से हर किसी को कब्र में जाना है। Why we are not talking about our grave? और मैं बताता हूं, हदीसे पाक कहती है तीसरा ऑप्शन नहीं है, होटल्स के अंदर 7 ऑप्शन है, 0 स्टार से लेकर 7 स्टार की होटल है, मगर कब्र 2 ही तरह की है, ओनली 2 कैटेगरीज ऑफ द ग्रेव। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हदीस पाक का मजमून है, कब्र या तो जन्नत के बागों में से बाग होती है या तो दोजख के घड़ों में से घड़ा। नाउ यू हैव टू डिसाइड, यू हैव टू थिंक अबाउट इट फर्स्ट। पहले सोच लो कि जैसी लाइफ गुजार रहा हूं, आज मर गया, मर तो सकते हैं ना, हैं दुनिया के सफर की डेट आप डिसाइड करते हैं, नहीं यार अभी नहीं, वीकेंड पे चलेंगे, जरा छुट्टियां कम होंगी, फला दिन की फ्लाइट लो, फला दिन को वापस आना जरूरी है, एक बड़ी जरूरी मीटिंग है, जाने की डेट भी आप डिसाइड करते हो, आने की डेट भी आप डिसाइड करते हो, इस सफर की डेट हम में से कोई डिसाइड नहीं कर सकता। हम आज जा सकते हैं, जी हाँ, कल नहीं, आज अल्लाह चाहे तो आज इशा की नमाज में हमारा जनाजा हो सकता है, होता है ना, हो सकता है ना। आगाह अपनी मौत से कोई बशर नहीं, सामान 100 बरस का है, पल की खबर नहीं। मैं चोट करने के लिए कह रहा हूं, अगर आज मर गए और कब्र में चले गए, अपने बारे में सोच लें कि मैंने अब तक जो लाइफ गुजारी है, कब्र में जाऊंगा तो कब्र जन्नत का बाग बनेगी या दोजख का घड़ा। अपने आप से खुद पूछिएगा, अगर दिल से जवाब आ रहा है कि यार मेरी तो सारी नमाजें पूरी हैं, सारी रोजी हलाल है, मैं गुनाहों से बचकर जिंदगी गुजार रहा हूं और जनाब अल्लाह रसूल मुझसे राजी है, तो सुभान अल्लाह। और अगर अंदर से डर लग रहा है कि नहीं यार अभी तो तौबा करना बाकी है, अभी तो गलत काम छोड़ने हैं, मैं तो सुबह शाम गलत काम कर रहा हूं, तो फिर कब तौबा करेंगे, कब इस्लाम में पूरे पूरे दाखिल होंगे। दोबारा ये कुरान की आयत सुने, क्या कमाल की आयत है, अल्लाह फरमाता है, या अय्युहल्लज़ीना आमनु उदखुलु फिस्सिल्मि काफ्फा, ऐ ईमान वालो इस्लाम में पूरे पूरे दाखिल हो जाओ। और क्या अगली बात क्या है, वला तत्तबिउ खुतुवातिश शैतान, शैतान के कदमों पर, शैतान के फुट स्टेप पर ना चलो। आज तो ऐसा लगता है कि हर दूसरा आदमी, वो कहते हैं ना बुजुर्गों के कदमों पर चलो, शैतान के कदमों पर चल रहा है। कुरान ने पहले बताया और आगे बताया, इन्नहू लकुम अदुव्वुम मुबीन, बेशक वो तुम्हारा खुला दुश्मन है। हाय हाय, काश ये बात समझ आ जाए कि हमारा और आपका सबसे बड़ा दुश्मन जो है ना वो शैतान है, हमने उसी दुश्मन से दोस्ती लगा ली है। हाँ अच्छा, आप कहेंगे जनाब मौलाना साहब अजीब बात कर रहे हैं, शैतान से कौन जो है वो दोस्ती लगाता है। जनाब मुझे एक बात बता दें, सबसे ज्यादा बात किसकी मानी जाती है, दोस्त की या दुश्मन की? अच्छा, जितना पक्का दोस्त उतनी बात मानी जाती है। अब अपना कभी एक दिन का एनालाइज कर लीजिएगा कि सुबह से लेकर रात तक हम कितनी बातें शैतान की मानते हैं। फजर, जोहर, असर, मगरिब, इशा, कजा हो गई, किसकी मानी? शैतान की। हराम रोजी कमाई किसकी मानी? शैतान की। हराम देखा किसकी मानी? शैतान की। हराम सुनने लगे किसकी मानी? शैतान की। ये तो मैंने चंद मिसालें दी हैं, वरना सुबह से शाम तक हम इतनी शैतान की मानते हैं जितनी अपने घर वालों की भी नहीं मानते। कुरान कहता है, इन्नहू लकुम अदुव्वुम मुबीन, बेशक वो तुम्हारा खुला दुश्मन है। अल्लाह करे हमें ये बात समझ आ जाए, हम शैतान के नहीं रहमान के बंदे हैं, हमें शैतान की नहीं रहमान अज़्ज़ा वजल की माननी है। अल्लाह करे कि इस बात पर हम अमल करें, अल्लाह मुझे भी पूरा पूरा दिलो जान के साथ, तस्दीक के कल्ब के साथ ईमान में दाखिल होने वाला बनाए, आपको भी इस्लाम में दाखिल होने वाला बनाए। कभी इस्लाम के अहकाम पर शर्मिंदा ना होना, कभी नबी के तरीके पर शर्मिंदा ना होना, कभी प्यारे आका की सुन्नत पर अमल करते हुए शर्मिंदा ना होना। किस बात का शर्मिंदा हूँ मैं? गदा हूँ अपने करीम का, میرا دین پار آئے نہ نہیں، اللہ کرے کہ یہ بات سمجھ آ جائے اور اللہ ہمیں عمل کی توفیق دے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم۔